असतो
शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाएर प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
नमस्कार शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्णलाई हार्दिक स्वागत छ म मुकुन्द भण्डारी शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग रहेर विभिन्न विषयवस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं आजको श्रृंखलामा हामी सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियान यी वैशाख 15 गतेदेखि गर्ने र पठन पाठन औपचारिक रूपमा वैशाख 21 गतेबाट गर्ने निर्णय गरे पनि केही स्थानीय तहहरूले त्यसलाई नमानेको पाइएको छ तर सरकारले वैशाख 2 गतेबाट नै कार्ययोजना निर्माण गर्ने वार्षिक कार्ययोजना तथा शैक्षिक योजना तयार गर्ने पेशागत विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्न अनुरोध गरेको छ आजको श्रृंखलामा हामी विद्यार्थी भर्ना अभियान शैक्षिक गतिविधि तथा पठन पाठन प्रारम्भ सम्बन्धी विषयमा केन्द्रित रहेर बहस छलफल गर्नेछौ यसको लागि आजको हाम्रो पाहुना हुनुहुन्छ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डाक्टर श्याम प्रसाद आचार्य आचार्यजी स्वागत छ कार्यक्रममा हजुर सरकारले विद्यार्थी भर्ना अभियान लगायत शैक्षिक गतिविधिका कुरा नयाँ शैक्षिक सत्रको एक किसिमको क्यालेण्डर ल्याइरहँदाखेरि अहिलेका गतिविधिहरू कसरी चलिरहेका छन् के कुराहरू भइरहेका छन् बताइदिनु न
हामीले गत साल अरू पुराना वर्षहरूमा 2 गतेबाट भर्ना अभियान सञ्चालन हुन्थ्यो र 15 गतेबाट सामुदायिक क्लासहरू सञ्चालन हुन्थ्यो बिचमा पनि कक्षाहरू अलिअलि क्लासहरू हुन्थे तर अहिले यो वर्ष चाहिँ त्यो इन्धन अभावको मूल कारणका कारणले कारणबाट विद्यालयहरू 15 गतेबाट खोल्ने भनेर संघीय सरकारले एउटा क्याबिनेटको निर्णयबाट हामीलाई निर्देशन प्राप्त भयो र हामीले त्यही अनुसार देशभरि 15 गतेबाट सेसन सुरु गर्ने अनि 15 20 भर्ना अभियान सञ्चालन गर्ने तथा 21 गतेबाट पठन पाठन नियमित रूपमा सुचारू गर्ने भन्ने निर्देशन हामी पनि अनुरोध सबै स्थानीय तहहरूलाई अनुरोध गरेका छौँ र सोही अनुसार स्थानीय पालिकाहरू स्थानीय तहहरूले शैक्षिक क्यालेन्डरहरू बनाउने योजनाहरू बनाउने अघि हजुरले भनिसक्नु भएको छ योजनाहरू बनाउने कमजोर विद्यार्थीलाई माथि बाँच्ने गुणस्तर सुधार गर्ने विभिन्न योजनाहरू बनाउनुहुन्छ त्यो अनुसार विद्यालयहरू सुचारू हुँदैछन् त्यसको तयारी भइराखेको छ भन्ने हाम्रो बुझाइ
जसरी भर्ना अभियानभन्दा अगाडि विद्यालयमा गरिने क्रियाकलापका विषयमा योजना निर्माणदेखि लिएर अन्य किसिमका पेसागत विकासका कुराहरू विभिन्न कुराहरू यहाँले गर्ने भन्ने कुरा गर्नुभएको छ जुन 2 गतेबाट त्यसको लागि थप नयाँ किसिमको व्यवस्था गरिएको छ या आफूसँग भएको जनशक्ति अथवा भएको स्रोत साधन प्रयोग गरेर नै गर्ने हो
विद्यालयहरूले हरेक वर्ष
कार्ययोजना
बनाउने वार्षिक कार्यतालिका बनाउने त्यसलाई शैक्षिक क्यालेन्डर भनिन्छ एसआइपीहरू बनाउने उहाँहरूलाई रेगुलर जुन जाने बजेटहरू गइराखेकै हुन्छ यसको लागि छुट्टै व्यवस्था चाहिँ हुँदैन यो गर्नै पर्ने हो र कति विद्यालयहरूले गर्नुभएको थियो होला कति गर्नुभएको थिएन होला पार्सियली भएको थियो होला तर कति 2 गतेबाटै क्लास सुरु गर्दाखेरि अलिकति भर्ना अभियान सुरु गर्नुपर्ने व्यस्त हुने हुनाले कति कुराहरू राम्रोसँग त्यसलाई रिपुराएर अलिक गहिरो विश्लेषण गरेर गर्न भ्याउनु भएको थिएन होला यो वर्ष चाहिँ इन्धन अभावले अहिलेकै हुन्छ नि स्वरलाई शक्तिमा बदल्ने भन्ने जस्तो इन्धन अभाव भएको सङ्कटको अवस्थामा हामीले पर्याप्त 15 यसको तयारी गर्ने अवसर पाएका छौँ यो एक खालको अवसर हो भन्ने रूपमा बुझ्नुपर्छ र त्यो अनुसार विद्यालयको रेगुलर बजेटबाट रेगुलर कार्यक्रमै गर्नुपर्ने कार्यक्रम हो त्यसलाई अलिकति हामीले स्पेसिफाई गरेर संघीय सरकारको निर्देशन पछि हामीले मानव स्रोत विकास केन्द्रबाट हजुरहरूले यस्तो गर्न सक्नुहुन्छ गर्नुपर्छ भनेर हामीले एउटा अनुरोध गरेका हौँ
यहाँले एउटा किसिमको परिपत्र गर्नुभएको छ तर स्थानीय तहहरूले आफ्नै ढंगले विद्यालय सञ्चालन गर्ने भनेर सूचनाहरू निकालेका छन्
हजुर
के भन्नुहुन्छ?
त्यो सुन्नमा आएको छ, छापामा कता कतै पढेका पनि छौँ। अब संविधानले शिक्षाको अधिकार माध्यमिक तहसम्मको स्थानीय तहलाई दिएको छ, त्यसमा शङ्का छैन। तर संविधानले नै अर्को धारामा के भन्छ भने, देशमा कुनै सङ्कट अथवा विषम परिस्थितिमा सङ्घीय सरकारले निर्देशन दिन सक्ने प्रावधानहरू पनि छ। अनि त्यसपछि हजुरको देशभरि एकरूपताको लागि सङ्घीय सरकारले मापदण्डहरू बनाउने भन्ने त संविधानमा नै छ, सबै ठाउँमा छ। त्यसैले मापदण्ड एउटा युनिफर्मिटीको लागि मापदण्डहरू बनाउने होइन, एउटा शैक्षिक क्यालेन्डर भनेको देशभरिको शैक्षिक सत्र भनेको एक खालको मापदण्डै हो नि। अनि त्यो बनाउने बारेमा सङ्घीय सरकारले निर्देशन दिन सक्छ यो प्रदेश र स्थानीय तहलाई। त्यो अनुरूप नै यो भएको हो। र शिक्षा नियमावलीमा पनि हजुरले हेर्नुभयो भने त्यस्तो विशेष परिस्थितिमा शैक्षिक सत्र तलमाथि गर्न सकिने व्यवस्था पनि छ। त्यही व्यवस्थालाई टेकेर हामीले यसको निर्देशनहरू परिपत्रहरू
हजुर माध्यमिक तहसम्मको शिक्षा अथवा शैक्षिक अधिकार स्थानीय तहलाई दिने भनेर संवैधानिक व्यवस्था छ होइन, तर यहाँहरूले पछिल्लो समय केही परिमार्जन गर्नुभएको छ, यहाँले विशेष परिस्थिति भन्नुभएको छ, त्यस्तो खासै परिस्थिति के देखाएर यो काम गर्नुभयो? र यदि कसैले मानेन, स्थानीय तहले सूचना निकालिरहेका छन्, उहाँहरूले के कस्तो किसिमको कारवाही हुन्छ अथवा के हुन्छ?
पहिलो कुरा त एउटा खुसी हुनुपर्ने कुरा के हो भने, स्थानीय तहहरू पनि शिक्षाको बच्चाको गुणस्तरीय शिक्षाको लागि चिन्तित छन् भन्ने कुरा त यसले देखाउँछ। जसरी सङ्घीय सरकार यसमा बच्चाको सिकाइमा चिन्तित छ, के गर्ने भनेर सोचेको हुन्छ, त्यस्तै गरी स्थानीय सरकार त्यसमा झन् जिम्मेवार छ। यो चाँडै खोल्नु भनेको उहाँहरूले गल्ती गर्न खोज्नुभयो, गल्ती गर्दै हुनुहुन्छ भन्ने कुरा होइन, तर उहाँहरूलाई चाहिँ के हुनुभयो भने, एउटा देशभरि शैक्षिक सत्र जस्तो कुरामा उहाँहरूले पनि सङ्घीय सरकारको निर्देशन परिपत्र अनुरोधलाई उहाँहरूले पनि स्वीकार गर्नु र त्यसलाई पालना गर्नु उहाँहरूको कर्तव्य हुन्छ। अनि सङ्घीय सरकारले बनाएको कानुन र मापदण्डहरू प्रदेश सरकार तथा स्थानीय सरकारले पालना गर्नुपर्ने कुरा हाम्रो संविधानमा नै छ। त्यसैले क्याबिनेटको निर्णय भनेको एक खालको, म त्यस्तो कानुनको विद्यार्थी त होइन, तर पनि क्याबिनेटले गरेको निर्णय एउटा कम्तीमा पनि एउटा नियमावली सरकारमा त हुन्छ होला। त्यो हिसाबले पनि अहिलेकै शिक्षा नियमावलीले पनि यस्तो गर्न सक्ने प्रावधान दिएको छ भने, मन्त्री परिषदबाट आएको निर्देशन अथवा त्यो खालको राजपत्रम प्रकाश गरेका कुराहरू चाहिँ कानुन सरह नै लागू हुने हो। त्यसैले उहाँहरूले मान्नुपर्छ, सुझबुझ गर्नुपर्छ, मान्नुपर्छ। अब उहाँहरूले तर मैले एउटा देखेको कुरा चाहिँ, कुनै पालिकामा चाहिँ प्राइभेट स्कुल र पब्लिक स्कुलहरू दुई खालको कम्युनिटी र इन्स्टिट्युसनल स्कुलहरू छ, त्योमा दुई थरी कानुन उहाँहरूले पनि पक्कै लगाउनु भएको छैन होला। त्यस्तो भयो भने त झन् भया भयो नै भन्छ, दुवैलाई एउटै नियम लगाउनु पर्छ, प्राइभेट भए पनि पब्लिक भए पनि। अनि त्यसरी गर्नुपर्छ, उहाँहरूले नि सोच्नुपर्छ, बुझ्नुपर्छ। अब यो परिस्थिति आर्थिक समस्या छ, अब तपाईँको डिजेल 140 रुपियाँ चान्चुनमा के होला, 140 गरे 240 के होला होइन, यस्तो अब स्कुलबाट स्कुल बसहरू चलाउनुपर्छ, त्यसपछि इन्धन अभाव छ, स्कुल बसहरू हिँड्यो भनेदेखि पेट्रोलियम पदार्थको धेरै खपत हुने, यो कुराहरू उहाँले अलिकति मनन गहिरोसँग मनन नगरेको हो कि जस्तो लाग्छ। अब यसमा हजुरले सोध्नु भएको चाहिँ कारवाही के हुन्छ भन्ने कुरोमा त यो कानुनले पनि व्याख्या गर्ला, कानुनबाट व्याख्या होला, म त्यस्तो कानुनको व्याख्या त होइन, तर पनि यो कारवाहीको विषयभन्दा पनि यसलाई चाहिँ सोच्ने, सम्झिने, बुझ्ने अनि एउटा पालना गर्ने, अनुशासित बन्ने कुरा हो जस्तो लाग्छ।
यसको अधिकार यहाँले जिल्ला समन्वयलाई दिनुभएको छ नि, शिक्षाको यहाँहरू जिल्लामा पनि एउटा संरचना छ, उहाँले पनि गर्न सक्छ, के भन्नुभएको छ उहाँहरूलाई? यहाँहरूले
उहाँहरूलाई के छ भने, हजुरको शिक्षा विकास तथा समन्वय इकाइ भनेको सङ्घीय इकाइकै एउटा जिल्ला तहको संरचना, स्थानीय तहको संरचना भनिन्छ त्यसलाई
नि, हजुर,
जिल्ला भए पनि त्यो स्थानीय तह नै हो। उहाँहरूलाई पनि हामीले त्यसैमा सँगै परिपत्र गरेका छौँ र यसमा समन्वय गर्नुहुन्न भनेका छौँ, र हामीले अरू परिपत्रमा पनि समन्वय गर्नुहोला भनेर हामीले उहाँहरूलाई निर्देशन जारी गरेका छौँ।
अर्को कुरो यसमै जोडेर आउँछ, पछिल्लो समय दुई दिन बिदा भइरहेछ, यसले गर्दाखेरि अब कोर्स पनि पूरा नहुने हो कि, शैक्षिक सत्र शुरू गर्दाखेरि यसै ढिला भयो, त्यसपछि अब कोर्स पूरा नहुने हो कि भन्ने किसिमको कुराहरू पनि आइरहेका छन्, त्यसलाई पनि त व्यवस्थित गर्नुपर्ने होला नि।
एकदमै हजुरसँग म एकदमै सहमत छु, यो कुरा चाहिँ कसरी गर्ने भन्ने कुरा अलिकति निर्देशन स्थानीय तहहरूले माग्नु भएको छ, निर्देशन चाहियो के गर्ने भनेर हामीले अनौपचारिक रूपमा त भनेका छौँ। तर पाठ्यक्रमको क्रेडिट आवर चाहिँ एउटा विषयको 32 जेनरली 32 क्रेडिट आवर भन्ने हुन्छ नि, त्यो हिसाबले त्यो क्रेडिट आवर 32 अब क्लास अनुसार फरक छ, त्यो पुर्याउनु पर्छ। त्यो पुर्याउनको लागि उहाँहरूले अलिकति मेहनत गर्नुपर्ने छ, यसमा चाहिँ अलिकति पेचिलो नै विषय छ। अलिकति विधाहरू घटाउने अनि काम गर्ने वर्किङ आवरहरू अलिकति बढाउने हो कि, त्यो विषयमा केन्द्र संघीय सरकारको पनि निर्देशन त्यस्तो स्पष्ट आएको छैन र स्थानीय तहहरूलाई पनि कन्फ्युजन चाहिँ भएको छ। 15 गतेसम्म यो क्लियर होला।
अनि भर्ना अभियानका कुराहरू यहाँ कसरी सञ्चालन गर्दै हुनुहुन्छ, को को सहभागी हुन्छन् यसमा?
भर्ना अभियान पहिलाको जस्तो वृहत रूपमा भर्ना अभियान अहिले धेरै हुँदैन, जम्मा 15-20 छोटो अवधि छ। तर यसमा चाहिँ हाम्रो स्थानीय तहको मुख्य जिम्मेवारी हुन्छ, स्थानीय तह विद्यालय व्यवस्थापन समिति अभिभावकहरू उहाँहरूले योजना गरेर अभिभावकलाई विद्यार्थीलाई समेत सहभागी गराउन सक्नुहुन्छ। मुख्य गरेर विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकहरू र स्थानीय तहको समन्वयमा त्यसलाई गर्नुपर्ने।
यसमा चाहिँ विद्यालय क्षेत्र बाहिर रहेका व्यक्तिहरूलाई पनि सहभागी गराउन सकिने सम्भावना हुन्छ कि, किनभने अहिले पनि धेरै विद्यार्थीहरू जुन मूल प्रभावमा आउन सकिरहेका छैनन्, होइन, विद्यालय भन्दा हुन सकिरहेका छन्, अनुमानित 2-3% अहिले पनि विद्यालय बाहिर रहेका कुराहरू आइरहेका छन्, उहाँलाई सहभागी गराउन विद्यालय भन्दा बाहिरको नागरिक समाजलाई पनि सहभागी गराउन सके अझै उत्कृष्ट हुन्थ्यो कि?
हो, हजुरले भनेको कुरामा म सहमत छु। विद्यालय बाहिर रहेको त्यो समुदाय जुन विद्यालय उमेर समूहमा छ त्यसलाई विद्यालयमा ल्याउनलाई हामीले समुदायसँग सहकार्य गर्ने भन्ने कुरा पहिलेदेखिको प्र्याक्टिस हो। समुदायसँग सहकार्य उहाँहरूले गर्नुहुन्छ, अभिभावक भनेको समुदायबाटै आउँछ। अनि त्यो थोरै 2-3% बच्चाहरू जुन विद्यालय बाहिर छन् उहाँहरूलाई अनिवार्य रूपमा विद्यालयमा ल्याउनु नै हो। मुख्य कुरा चाहिँ विपन्नता भएको परिवारको बच्चाहरू चाहिँ विद्यालय विजयमा छोड्ने, अनि विद्यालय विजयमा कहिले क्लास एउटा तह पुगेपछि छोड्ने गर्छन्, उनीहरूलाई चाहिँ विद्यालयभित्र भित्राउनको लागि त्यहाँको स्थानीय समुदायले विद्यालयले आइडेन्टिफाई गर्ने, उहाँहरूलाई सपोर्ट गर्ने, स्थानीय तहले के सपोर्ट गर्ने हो सपोर्ट गर्ने, त्यो अभियानहरू उहाँहरूले चलाउनु पर्ने हुन्छ।
बस्ने अभियान चल्छ, तर पनि ती विद्यार्थीहरू जो हामीले कुरा गर्यौं नि तिनीहरू विद्यालय भन्दा बाहिर नै हुन्छन्, विद्यालयको पहुँचमा हुँदैनन्। कारण के होला? किनभने यसमा चाहिँ अध्ययन पनि गर्नुपर्ने होला नि, यहाँहरूले पनि चाहिँ बस्ने यो कुरा आइरहन्छ तर यो दोहोरिरहन्छ के?
अब आउट अफ स्कुल भनेको एउटा हाम्रो देशमा मात्र होइन, समाजका त अरू देशमा पनि हुन्छ यो होइन, तर पनि हाम्रो देशमा अलिकति भौगोलिक विकटताको एउटा कारण छ। अर्को मजदुरी गर्नुपर्ने बाबा आमाहरू हुनुहुन्छ, उहाँहरूको माइग्रेसन भएको हुनाले बच्चाहरू विजयमा छोड्ने हुन्छ। अर्को विपन्नता छ, बच्चाहरूलाई गरी खानको लागि परिवार पाल्नको लागि अलिकति छिटै जाने हुनसक्छ। अर्को एउटा अवेरनेस हो, अवेरनेस नहुँदाखेरि पनि बच्चाहरूले त्यो सचेतना एजुकेसन जुन शिक्षाले मान्छेलाई एक खालको बल प्रदान गर्छ, उसलाई संसारमा लड्न सक्ने क्षमता दिन्छ, कम्पिटिसन प्रतिस्पर्धा गर्ने क्षमता दिन्छ, त्यो विषयमा अवेरनेसको अभाव हो। अब त्यो भविष्यभन्दा पनि तत्काल खान बस्नको समस्या पनि छ। यस्तो बालबालिकाहरूको लागि हामीले लचक खालको सुविधाहरू पनि ल्याएका छौँ, उहाँहरूलाई विशेष विद्यालयहरू, महिला विद्यालयहरू, पढ्ने विद्यालयहरू, अनौपचारिक कक्षाहरू, खुला विद्यालयहरूको व्यवस्था पनि छ होइन। त्यो व्यवस्था लगायत अब यता प्रचार प्रसार र केही स्थानीय तहले यसमा विशेष सोच्नु पर्ने हुन्छ।
हिजो मात्रै यहाँले एउटा फेरि परिवर्तन गर्नुभएको छ यो पाठ्य पुस्तकको सन्दर्भमा,
हजुर,
जुन चाहिँ तोकिएका पाठ्य पुस्तकहरू छन् अथवा पाठ्यक्रम छन् त्योभन्दा बढी चाहिँ विद्यार्थीलाई नथुपन, भार नदिन अथवा अतिरिक्त क्रियाकलाप भन्दा पनि जुन अतिरिक्त पाठ्यक्रमहरू थोपर्ने प्रवृत्ति छ नि अझै पनि केही विद्यालयहरूमा, यो सन्दर्भमा के भन्नु खोज्नुभयो बताइदिनु।
हामीले अनुगमनमा गयौँ, केही गुनासोहरू सुनेपछि हामी अनुगमन गयौँ, अनुगमनमा जाँदाखेरि नेपाल सरकारले कक्षा अनुसार यति विषयको फुल मार्क्सको कार्यक्रम त्यो अनुसार प्रत्येक विषयको लागि एउटा एउटा पाठ्य पुस्तकको व्यवस्था पनि गरेको थियो सरकारले। निजी प्रकाशनहरूले पनि सन्दर्भ सामग्री वा पाठ्य सामग्रीको रूपमा त्यस्ता किताबहरू छाप्नुहुन्छ, तर बच्चाहरूलाई सामान्यतया त्यहाँ के देखियो भनेदेखि जुन पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भएका पाठ्य पुस्तकहरू जेनरली विदिन द लिमिट अफ द कस्ट होइन स्ट्यान्डर्ड नर्म्स, तर जो उहाँहरूलाई तपाईँले यसको स्वीकृति लिइराख्नु पर्दैन तर तपाईँहरूले एउटा नेसनल स्ट्यान्डर्डमा बसेर काम गर्नुहोस् भनेर छोडिएका किताबहरू हुँदो रहेछन्, त्यहाँ ग्रामरको व्याकरण हुँदो रहेछ होइन, त्यहाँ ऐच्छिक विषयका पाठ्य पुस्तकहरू हुँदो रहेछन्, अनि नर्सरी एलकेजी युकेजीमा पनि नेपाल सरकारले त किताब बनाऊ भनेको त छैन, तर त्यो प्राइभेट पब्लिकेसनहरूमा चाहिँ त्यो नर्सरी एलकेजी युकेजीमा पनि त्यो चिजहरू पाउँदो रहेछ, त्यो किताबहरू हुँदो रहेछ। अनि त्यो किताबहरूको हामीले यसो सरस्वती क्यालकुलेसन गरेको, अधिकांश भनौँ सबैको त मैले भने अधिकांश त्यो नर्सरी एलकेजी युकेजीका र सब पाठ्य पुस्तकहरूको मूल्य चाहिँ बढिदेखियो, तर केही स्ट्यान्डर्ड पब्लिकेसनहरूले चाहिँ लिमिटमै राखेको पाए उहाँहरूलाई धेरै धन्यवाद छ। तर धेरैको त्यो कुनै एक दुईवटा पब्लिकेसन त यस्तो रहेछ कि त्यो अचाक्ली छ एउटा, अर्को कुरा चाहिँ विदेशी पब्लिकेसन इन्डियातिर अन्य देशहरूबाट आएका पब्लिकेसनहरूको मूल्य हाम्रो मापदण्डमा छैन र उहाँहरूले स्वीकृति पनि लिनुभएको रहेनछ, र देशको नर्म्स कानुनहरू उहाँहरूले कुन तरिकाबाट पालन गर्नुपर्ने त्यसलाई पनि एउटा नियमन गर्नुपर्ने देखियो। र अर्को कुरा चाहिँ अत्यधिक पाठ्य पुस्तक एउटै नेपाली विषय छ त्यसलाई नेपालीमा हजुरको अब पाठ्य पुस्तक छ, सरकारी पाठ्य पुस्तक छ, प्राइभेट पब्लिकेसनको पाठ्य पुस्तक लगायो, फेरि ग्रामरको छुट्टै लगायो, एसएको छुट्टै लगायो भन्दाखेरि अभिभावकहरूलाई अत्यधिक त्यो आर्थिक भार र बच्चाको त्यो भारी पनि बढी हुँदो रहेछ, त्यो कुरालाई चाहिँ अलिकति नियमन र सचेत गराउन खोजेको पनि हो, एक खालको सचेतना अवेरनेसको लागि पनि हो, यो सबैले गर्नु पनि पर्छ। हामीले सोसियल मिडियामा पनि सेयर गरेका छौँ, हाम्रो वेबसाइटबाट पनि त्यसलाई हामीले निश्चित सबै स्थानीय तहलाई बोधार्थ गरेका छौँ, यो विषयमा स्थानीय तहले विशेष रूपमा ध्यान दिनुपर्छ, यसलाई यसको निगरानी गर्नुपर्ने
हुन्छ। यति मात्र नभएर केही विद्यालयहरूले निश्चित पसलहरू तोकेर नै पाठ्यक्रमहरू यहाँबाट ल्याउने अथवा पोसाकहरू यहाँ सिलाउने भनेर पनि परिपत्र भन्दा पनि चाहिँ निर्देशन दिने कुराहरू गरिरहेका छन्, ती सामग्रीहरू अठाउन नपाइने यो किसिमको प्रावधान पनि छ नि, अझ खास गरेर बोर्डिङ स्कुलको सन्दर्भमा गर्ने भन्ने यो देखिन्छ, यसलाई पनि त अलिकति अनुगमन गर्नुपर्ने होला।
प्राइभेट स्कुलहरू होइन, पहिलो कुरा त अनुगमन गर्नुपर्छ, त्यो स्वाभाविक हजुरले भनेको कुरा एकदमै सही कुरा हो, तर हामी सबै नेपाली जिम्मेवार नेपाली हुनुपर्छ, अझ विद्यालयहरू भनेको विद्यार्थीलाई शिक्षा दिने अनुशासन सिकाउने एउटा शैक्षिक संस्था हो, त्यस्तो संस्थाले शिक्षालाई व्यापारमा बदल्नु हुँदैन, उहाँहरूले त्यो जिम्मेवार एउटा नागरिक भएर आजका दिनदेखि त्यस्तो काम नगर्नु हुन मैले अनुरोध पनि गर्छु उहाँहरूलाई, त्यस्तो गर्नु हुँदैन। वास्तवमा नेपालीहरूको क्रय शक्ति धेरै छैन, त्यो सकिन्छ भने बच्चाहरूलाई डिस्काउन्ट दिने होइन, त्यो मूल्यहरू पनि निश्चित दायराभित्र ल्याउने, नेपाल सरकारको दायरामा ल्याउने, बच्चाहरूलाई डिस्काउन्ट दिने हो, त्यसबाट व्यापार गर्नु हुँदैन भन्ने हामी सबैको बुझाइ पनि त्यही हो, र सबैलाई मेरो अनुरोध पनि त्यही छ।
तर यी कुराहरू नगर्न भने पनि व्यावहारिक रूपमा त्यो देखिन्न नि, यो त अहिले पनि चाहिँ निश्चित पसलहरूबाट यो ल्याउने गरेको अथवा धेरै ठाउँमा त स्कुलहरूले नै आफै कपीहरू छापेर त्यसपछि स्कुलको नाम भएको यी कुराहरू पनि व्यापार गर्ने गरेको देखिन्छ।
त्यसको होइन, त्यसको फाइदा बेफाइदा दुवै छ, लोगो भएर पनि कतिले मिलाएर पनि दिएका छन्, कति स्कुलहरू हाम्रो अनुभव पनि छ, स्कुलको लोगो भएको कपीले एउटा स्ट्यान्डर्ड कानुन उहाँहरूको एउटा अनुशासन मेन्टेन पनि गर्छ, त्यसलाई अन्यथा लिनु हुँदैन, निश्चित साइज हुन्छ, एकै खालको कपी हुन्छ, निश्चित समयमा निश्चित च्याप्टर पढाएपछि त्यो कपी सकिन्छ सबैको भन्ने हुन्छ, बच्चाहरू कति होमवर्क गर्छ त्यो हुन्छ, त्यो चाहिँ नेगेटिभली लिनु हुँदैन, तर बच्चालाई चाहिने भन्दा बढी मूल्य लिनु चाहिँ गलत हो, मेरो बुझाइ हो, यो मेरो व्यक्तिगत धारणा भन्नुभयो।
यसमा अनुगमन भएको छ कि छैन, हुन्छ कि हुँदैन,
यसको अनुगमन गर्ने, निरीक्षण गर्ने, सहयोग गर्ने, कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय तहको, स्थानीय तहलाई यतातिर बरु त्यो दौडधुप नगरेर 2 गतेबाट 5 गतेबाट 6 गतेबाट विद्यालय खोल्नेतिर भन्दा पनि यस्ता कुराहरूलाई माइनोरली गहिरो गरेर हेरेर कतै मेरो पालिकाभित्रका बच्चाहरूलाई अभिभावकलाई कतै समस्या परेको छ कि भन्ने विषयमा उहाँहरूले अलिकति गम्भीर भएर लाग्नु हुनलाई लाग्नुपर्छ भन्छ, मेरो विचारमा उहाँहरू त्यसरी जान्नु, त्यो कुरालाई विशेष योजनाबद्ध रूपमा नै उहाँहरूले हेर्नुपर्छ।
सरकारले योभन्दा अगाडि पनि भर्ना फीका सन्दर्भमा पनि परिपत्र गरिसकेको छ, अझै भन्यो सरकारी विद्यालयको सन्दर्भमा निशुल्क शिक्षाका कुरा गरिरहँदाखेरि अहिले पनि केही विद्यालयहरूले विभिन्न वाहनामा यी शुल्कहरू लिने गरेका छन्, यहाँ अलिकति कडाई हुनुपर्ने होइन र भने
अब के छ भन्नुहुन्छ भने कडाई हुनुपर्छ यसमा अलिकति पोलिसी अनिवार्य तथा निशुल्क अनिवार्य सबै विद्यार्थीहरूलाई विद्यालयको पहुँच दिने हो उहाँहरूलाई विद्यालयमा भित्रै हुने हो हाम्रो भर्ना अभियान त्यही अनिवार्य शिक्षाको लागि नै हो सचेतना गर्ने कारण पनि त्यही नै हो अनिवार्य तथा निशुल्क शिक्षालाई कारण गर्नु अब निशुल्क भनेको हाम्रो कक्षा एकदेखि आठसम्म अथवा पूर्व प्राथमिकदेखि आठसम्म चाहिँ आधारभूत तह चाहिँ निशुल्क हुन्छ यो कानुनले संविधानले भनिसकेको छ यो स्थानीय सरकार सञ्चालन ऐन होइन अनिवार्य तथा निशुल्क शिक्षा ऐन यिनीहरूमा पनि यी व्यवस्थाहरू छ यो कार्यान्वयन गर्नुपर्छ सबैले विद्यार्थीबाट शुल्क उठाउनु हुँदैन कुनै पनि हालतमा सामुदायिक विद्यालयले हुँदैन र संस्थागत विद्यालयले चर्को शुल्क उठाउनु हुँदैन शिक्षा तथा मानव संसाधन विकास केन्द्रमा शिक्षा मन्त्रालयको एउटा मापदण्ड छ त्यो शुल्क उठाउने त्यो मापदण्डभित्र बसेर उहाँहरूले यो शुल्क उठाउनुपर्छ प्राइभेट स्कुलले भनेदेखि पब्लिक स्कुल सामुदायिक विद्यालयहरूले चाहिँ पैसा उठाउनु हुँदैन कहिले चाहिँ एउटा कतै प्रार्थनाहरू अलिअलि डोनेसनहरू कहिले विद्यालयलाई बिहान बेलुकाको सपोर्टको लागि उठाउने गरेको भन्ने सुनिएको छ होइन त्यसलाई जति सक्दो न्यूनीकरण गर्दै त्यसलाई नलिनेतर्फ जानुपर्छ
हजुर यहाँ एउटा पदाधिकारीको नाताले एउटा निर्देशकको नाताले यी कुरा भन्नुभयो तर एउटा व्यक्तिगत एउटा अभिभावकको नाताले भन्नु पर्दाखेरि यहाँले देखेका कुराहरू जे भइरहेछ शिक्षा क्षेत्रमा त्यो ठिक छ त
हेर्नुहोस् मैले मेरो आफ्नो बच्चालाई पढाउँदाखेरि मैले पनि मेरो दुईटा बच्चा मैले आफैले आफ्नो बच्चा पढाउँदाखेरि मलाई यो कुरा एकदमै खाकिन्छ कि हामी पनि श्रमजीवी हामी तलबले बाँच्नुपर्ने मान्छे हामीले चर्को फितिर र कुनै एउटा राम्रो स्कुल राख्छ भने चर्को फितिर हामीले पनि लान सक्दैनौँ यो समग्र अभिभावकको एउटै जागिर खाएको होस् नखाएको होस् नखाएकोलाई अझै समस्या हुन्छ होइन जति जुन हिसाबले अलिकति विसङ्गतिहरू पनि छ कति ठाउँमा राम्रा छन् अहिले तपाईँको नमुना विद्यालय ठुला विद्यालयहरू प्राइभेट पब्लिक स्कुलहरू कति राम्रो राम्रो प्रोग्रेस गर्दै आएको छ शिक्षाको गुणस्तर सुधार्दै आएको छ ती कुराहरू राम्रा छन् त्यसलाई त्यसलाई पोजिटिभली लिनुपर्छ हजुरले अहिले हेर्नुभयो भने कति सबै प्रदेशमा यस्ता राम्रा राम्रा सामुदायिक विद्यालयहरू छन् संस्थागत विद्यालयहरू पनि छन् र सामुदायिक विद्यालयको संख्या राम्रा विद्यालयको बढिराखेको छ त्यहाँ भौतिक पूर्वाधार पनि एकदमै हाइफाई भौतिक पूर्वाधार बनिरहेको छ अहिले ठुला विद्यालय भनेका छौँ नमुना विद्यालय भनेर पैसा गइराखेको छ भौतिक निर्माण करिब करिब सकियो विदेशी सहयोगमा पनि विद्यालयहरू बनेका छन् र अहिले भौतिक पूर्वाधारहरू राम्रो राम्रो विद्यालय बनेका छन् ती यो एउटा उपलब्धि हो अनि देशभरि इन्टरनेटको पहुँच पुग्दैछ पुगिरहेछ बिजुलीको पहुँच पुगेको छ यो पनि राम्रो पोजिटिभ कुरा हो र अब अलिकति हामीले गर्न नसकेको चाहिँ गुणस्तर हो एकदमै गुणस्तरमा हामीले देखाउने भन्दा पनि बच्चाले त्यो कखरा सिक्यो सिकेनन् एबिसिडी सिके सिकेनन् जोड घटाउ गुणन भाग जाने जानेनन् लेख्न पढ्न जाने जानेनन् आफ्नो विचार व्यक्त गर्न जाने जानेनन् कम्तीमा एउटा बच्चाको कक्षाको सिकाइ उपलब्धि अनि सक्षमता जे पाठ्यक्रमले तोकेको छ त्यो विषयमा जाने हो जानेन भन्ने कुरातिर एकदमै ध्यान दिनुपर्छ यो विद्यालयलाई मात्र नभएर स्थानीय तहलाई पनि मैले के सुझाव दिन्छु भने हजुरहरू अब चाहिँ गुणस्तर हेर्नेतिर फोकस गर्नु गुणस्तर नसुध्रेसम्म हाम्रो शिक्षाको भविष्य राम्रो बन्दैन र अनि यो निजी र सामुदायिक विद्यालय बिचको चाहिँ खाडल बन्छ यदि गुणस्तर सबैतिर राम्रो एकै हुने हो भने बच्चालाई तत्काल बाधा पनि हुन्थ्यो त्यसपछि शुल्कको टेन्सन पनि हुँदैन
यसलाई सुधार गर्न यहाँले भने जस्तै गर्नको लागि सरकारले कसरी अगाडि बढ्नु पर्ला अथवा के गर्दैन सरकारले
सरकारले गरि पनि राखेको छ अहिले चाहिँ खास स्थानीय तहहरूलाई विद्यालय समायोजन गर्ने निर्देशनहरू भइरह पनि छ उहाँ निर्देशिका पनि छ उहाँहरूले कतिले गरिराख्नु भएको छ यो वर्ष मात्रै 650 विद्यालयहरू मर्ज भएका छन् होइन अनि यसरी विद्यालयहरू मर्ज भइराखेका छन् हामीले मर्ज हुने अलिक ठुलो स्कुल बन्ने सुविधा सम्पन्न स्कुल बनाउने प्रपोजल ल्याउनेलाई हामीले पैसा पनि बजेट छुट्याएका छौँ यही वर्ष पनि मर्ज भएर ठुलो स्कुल बनेर सुविधा सम्पन्न बनाएर शिक्षण सिकाइ सञ्चालन गर्छौँ भन्यो भने हामीले यो वर्ष पनि अनुदान दिएका छौँ दिने प्लानमा छौँ होइन सरकारले यस्तो गरिरहेछ काम भइराखेको छ तर अब क्वालिटी टक्कै बढ्यो भनेर आउनलाई तपाईँको टाइम पनि लाग्छ, तर अहिलेको गत सालको एसईको रिजल्ट पनि राम्रो भएको थियो, अब यो वर्षको एसईको रिजल्ट पनि राम्रो आउँछ, यी पनि केही पोजिटिभ संकेतहरू त हुन्।
हजुर हुन्छ सर, खास गरेर विद्यार्थी भर्ना अभियान, विद्यार्थी भर्ना पछिको पठन पाठन र त्यसपछि अगाडि गरिने क्रियाकलाप सन्दर्भमा आज हामीले यहाँसँग कुराकानी गर्यौं, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हजुरलाई पनि धन्यवाद र समग्र श्रोताहरूज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डाक्टर श्याम प्रसाद आचार्यसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस यहीँ पूरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।
शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।